The Sunnah and the commands of Allah. The Sunnah and the commands of Allah. Here it is, Madinah Zakirah. Here it is, Madinah Zakirah.
Alhamdulillah Rabbil Alameen. Wassalatu wassalamu ala khatam al-Nabi. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله زیادہ درود و سلام پیج نمبر 4 سے فرمان آخری نبی صلی اللہ علیہ وآلہ وسلم نمبر 10 جو مجھ پر ایک دن میں 1000 بار درود پاک پڑے گا وہ اس وقت تک نہیں مرے گا جب تک جنت میں اپنا مقام نہ دیکھ لے صلو علی الحبیب صلی اللہ علیہ محمد
امیر اہل سنت سے میں ضرور عرض کروں گا کہ ہمیں اس موضوع پر بھی کچھ مدنی پھول دیں کہ کردار کی جو اپنی حیثیت ہوتی ہے گھر میں چاہے وہ مرد ہو یا عورت ہو یا اولاد بھی ہوتی ہے کہ کئی ایسی دعوت اسلامی میں مثالیں ہیں کہ اگر ایک طالب علم جو ہے وہ جامعۃ المدینہ میں اس نے داخلہ لیا تو اس کے اچھے کردار سے اس کی پوری فیملی جو ہے وہ اسی ماحول میں رچ بس گئی اور کل تک جس گھر میں نمازوں کا اور سنتوں کا جو ہے وہ ایک طرح سے خیال نہیں رکھا جاتا تھا تو ایسی مثالیں ہیں لیکن اب اگر ہمیں جو ہم سن رہے ہیں اگر ہم چاہتے ہیں کہ ہماری وجہ سے ہماری فیملی میں ہمارے خاندان میں اور اس معاشرے میں کچھ تبدیلی آئے کچھ نیکیوں کا سلسلہ جاری ہو جائے تو امیر علیہ السلام صاحب سے کہ اس معاملے میں ہمیں کیا کرنا چاہیے آپ ضرور رہنمائی فرمائیں
گھر میں کیسے ماحول بنے یہ پوچھا تو گھر میں کہ فیضان سنت کا درس دیں فیضان نماز سے درس دیں غیبت کی تباہ کاریاں یہ بھی فیضان سنت کا دوسرے جلد کا ایک حصہ ہے اس سے بھی درس دیں نیکی کی دعوت یہ بھی گھر درس کے لیے بہترین کتاب ہے اس میں سے آپ گھر میں بدل بدل کر کتابیں روزانہ درس دیں یا کسی کو سونپ دے وہ درس دے آپ سنیں سب محارم جو ہوں وہ بیٹھ کر سنیں اس کو انشاءاللہ گھر میں بہترین ماحول قائم ہوگا اللہ کرے گا تو بچہ بچہ نمازی بن جائے گا سنت تو عام ہو جائیں گی اخلاق درست ہو جائیں گے اور بہت سارے گناہوں کا دروازہ بند ہو جائے گا انشاءاللہ کریم اب کریں گے تو ہوگا خالی چاہنے سے کیا ہوگا کوشش کریں سب کریں کوشش اپنے گھر میں دینی ماحول بنائیں جب گھر میں داخل ہوں تو سلام کریں اور قل ہو اللہ شریف پڑھیں انشاءاللہ گھر میں برکت بھی ہو جائے گی روزی میں برکت ہوگی کئی مسائل حل ہو جائیں گے انشاءاللہ کریم گھر میں کوئی نہیں ہے جب داخل ہو خالی گھر میں تو بارگاہ رسالت میں سلام عرض کریں یہ بھی دکھائے السلام علیکم ایوہ النبی ورحمت اللہ وبرکاتہ یہ کہیں اور یہ الفاظ اتنے مشکل نمازیوں کے لیے نہیں ہوں گے کیونکہ وہ التحیات میں یہ الفاظ پڑھے جاتے ہیں تو یہ کہیں تو حضرت ملا علی قاری جو حنفیوں کے بہت بڑے امام ہیں بہت بڑے پیشوا ہیں صدیوں پرانے بزرگ ہیں انہوں نے لکھا ہے کہ ہر مسلمان کے گھر میں اللہ پاک کے پیارے پیارے نبی صلی اللہ علیہ وسلم کی مبارک روح تشریف فرما ہوتی ہے تو ان کو سلام عرض کریں ابھی ہمارے یہاں تو بس دروازے مارا پیٹا یا بیل بار بار بیل بجا رہے ہیں بےچارے گھر والے تنگ پہنچتے پہنچیں گے یہ دروازے پہ جاتے ہی یہ ہمارے اخلاق کا مظاہرہ ہوتا ہے ٹون پر ٹون بجا جا رہے ہیں اچھا پھر کوئی بیچارہ آیا یا آئی تو یعنی شروع میں تو اخلاق کا مظاہرہ کر دیا آپ نے بار بار ٹون بجانا یہ اخلاق نہیں ہے کوئی واش روم میں کوئی مصروف ہے کوئی نہیں سن رہا ادھر ادھر ہے ملجا ہوا ہے مجبوری ہے وہ پہنچتے پہنچے گا دروازہ تو بار بار بجانا بیل یہ اچھا اخلاق نہیں ہے یہ ایک تو یہ اچھا پھر آنے والا اس کو چاہیے کہ پوچھے کون ہے لیکن اس نے بھی پوچھنا ہے یا نہیں ہے یہ آپ کو تجربہ ہوگا دباغ سے دروازہ کھلے گا اور آواز آئے گی کیا جلدی تھی اتنا شور مچا رکھا تھا تو ادھر سے پھر कुछ और गुलपाशी होगी, फूल बरसेंगे, मेरे सुनते नहीं है, कभी से खड़ा हूं, ये हमारे अखलाक हैं, ये सब नहीं होने चाहिए। दरवाजे पर बेल दें, अब इंतजार करें, एक बार और दे दें जरूरत पड़े तो, फिर वो आए तो दरवाजे पर उसको चाहिए पूछे कौन, तो आप मैं हूं, नहीं आप जवाब में अपना नाम बताएं, यह हदीसों में तरगीब है, नाम बताएं। तो फिर ये कि अंदर जाएं तो वो बरस ना पड़े इतनी देर लगे, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू, सलाम करें, भले बीवी है तो बीवी को सलाम करना मना तो नहीं है ना, कोई भी घर में घर का फर्द है तो मुसलमान हम लोग हैं, सलाम करना चाहिए, सलामती की दुआ है, अस्सलामु अलैकुम यानी तुम पर सलामती हो, इतनी प्यारी दुआ है, व रहमतुल्लाह और अल्लाह पाक की रहमतें हो, व बरकातुहू और अल्लाह पाक बरकतें अता फरमाएं, इतनी बेहतरीन दुआ इस्लाम ने हमें सिखाई, लेकिन हम ये दुआ करते गए, मिलते भी किसी से, हाँ भाई क्या हाल है, हाँ भाई कहाँ हो, इस तरह गुफ्तगू का आगाज होता सलाम से नहीं होता, अफसोस, सबको सलाम सीखना भी चाहिए, सलाम दुरुस्त इसके जो तलफ्फुज़ है उसकी अदायगी सीखना चाहिए। इंशाअल्लाह मदनी काफिलों में सफर करते रहेंगे, दावत इस्लामी के आशिकान रसूल की सोहबत में रहेंगे, ये सब सीखने को मिलता रहेगा, तो इंशाअल्लाह घर का माहौल भी दुरुस्त होगा, अमाल नामे का हाल भी दुरुस्त होगा, इंशाअल्लाह नेकियां इसमें दर्ज होंगी और इश्क रसूल के जाम भर भर के पीने को मिलेंगे इंशाअल्लाह। ये अपना एम बना लें कि मुझे अपनी और सारी दुनिया के लोगों की इस्लाह की कोशिश करनी है इंशाअल्लाह करीम। सल्लू अला हबीब सल्लल्लाहु अला मुहम्मद।
मेरा मेरे आले सुनने से ये सवाल है कि हिकमत और दानाई पे अहम फरासत कैसे आती, इसके बारे में कुछ तफसील से इरशाद फरमा दीजिए, और इसके लिए कौन सी किताबें पढ़ी जाए।
अल्लाह पाक की अता से ये चीजें मिलती हैं, अक्ल हिकमत अल्लाह पाक की अता से मिलती है, और कुछ न कुछ ये कि जारे के वो दीनी मुताला करे और दानाओं की सोहबत में बैठे, अक्लमंदों की सोहबत में, यहाँ अक्लमंद और दाना जो है ना ये उलमा होते हैं, यानी अहले इल्म, इल्म दीन रखने वाले बाअमल उलमा की सोहबत मिले तो इससे बेहतर कोई सोहबत नहीं है, उलमा बाअमल इनकी सोहबत में रहेंगे तो इंशाअल्लाह हिकमत और दानाई की बातें सुनने को मिलेंगी। अब जो ऐसा है कि बातें इधर उधर की करता है, इधर उधर के तस्करे करता है कि आज तो उधर धमाका हो गया, तो उधर दहशतगर्दी हो गई, तो बस कल्टी हो गई, तो कार खाई में गिर पड़ी, अब बिला जरूरत इस तरह के जो तस्करे करे तो फिर आप समझदार है क्या, तो इसलिए मैंने अर्ज किया कि हाल ही में बामल की सोहबत होना इससे बेहतर कोई सोहबत नहीं है दुनिया में, तो ऐसों की जाहिर है कि ऐसे मिल तो जाते हैं ना, तो दावत इस्लामी है आपके पास माशाल्लाह, आशिकान रसूल की सोहबत इख्तियार करें, इनके साथ सुन्नत उमर सफर इख्तियार करें, दावत इस्लामी के मकतबुल मदीना की किताबें पढ़े, इंशाल्लाह ढेरों ढेर हिकमत और दानाई की बातें सीखने को मिलेंगी, इंशाल्लाह जब सीखेंगे तो कुछ याद भी रहेगा, जहन भी बनेगा, बयानात सुनेंगे, हफ्तावार इज्तिमा अटेंड करेंगे, मदनी मुजाकरा मदनी चैनल पर सुनते रहेंगे, जो कराची वाले हो तो हर हफ्ते को फिजान मदीना में भी मदनी मुजाकरा जो होता है इसमें हाजिरी दे सकते हैं और आते भी हैं अल्हम्दुलिल्लाह, एक तादाद है जो आती है, जो नहीं आते उनको भी आना चाहिए, यहाँ सोहबत मिलती है आशिकान रसूल की, घर में देखना मदनी चैनल पर अपनी जगह पर है, कभी बच्चा आकर लिपट जाएगा, कभी बच्चों की अम्मी आवाज देगी सुनते हो बच्चे ने क्या किया, अब वो सारा जो सुन रहा था वो भूल कर इनकी सुनो, तो ये होता रहेगा घर में, फैजान मदीना में जो बैठते हो एक सुई मिलेगी, जैसे अभी आप कहते सन्नाटे में बैठे हुए एक सुई के साथ तवज्जो से सुन रहे, तो घर में ये माहौल नहीं बनता, बनाना चाहिए, मगर जो कोशिश करते हैं हो सकता है उनका बनता भी है लेकिन बहुत थोड़ा, घर घर होता है, मस्जिद मस्जिद होती है, फिर मस्जिद में जब तक एहतिकाफ की नीयत से बैठेंगे एहतिकाफ का सवाब भी तो मिलता रहेगा, यहाँ जो रहमतों का नुजूल होता है उसका हिस्सा भी मिलता रहेगा, मस्जिद में फरिश्ते भी नाजिल होते हैं उनकी बरकतें भी हासिल होती रहेंगी, इतना सारा मजमा है तो उसमें बहुत सारे नेक बंदे भी जरूर होंगे, تو ان کے قرب کی برکتیں بھی نصیب ہوں گی. صلو علی الحبیب صلی اللہ علی محمد.
عرض یہ ہے کہ موسم تبدیل ہو رہا ہے اور زکام اور کھانسی وغیرہ کا سیزن آ رہا ہے، ایسے موقع پر کیا خوراک جو ہے یا کون سی غذا لینی چاہیے کہ جس سے کچھ فاقہ ہو، اس میں کچھ نرمی ہو؟ رہنمائی فرمائیں، جزاک اللہ خیرا.
تبدیلی موسم سے ویسے عام طور پر سنتے یہی ہیں کہ موسم آ گیا تو وہ فلاں بیماری آئے گی تو فلاں بیماری آئے گی، لیکن میرا کوئی اس میں تجربہ یہ ہے کہ اگر کھانے پینے میں بندہ احتیاط کرے نا، برایا پیٹ سمجھ کر ہر چیز انڈیلنا دھکیلنا بند کر دینا اور نارمل غذا کھائے، وہ بھی پیٹ بھر کے نہ کھائے، خواہش باقی تھی اور ہاتھ روک لے. بیچ میں پھر یہ کہ جو ہاتھ میں آیا وہ نہ کھائے، ڈر ڈر کے بچ بچ کے اگر کھانے پینے میں احتیاط کریں گے نا تو سردی ہو گرمی ہو بارش ہو انشاءاللہ طبیعت درست رہے گی، ورنہ وہ دل کو مناتے رہے آپ سردی بہت سے نزلہ ہو گیا، ارے بھائی وہ ٹھنڈا پانی فریج کا پیا نزلہ شاید اس سے ہوا ہے. ٹھنڈی کے موسم، ٹھنڈی کا موسم، موسم کی تبدیلیاں تو بہت بڑی نعمت ہے اور اس موسم موسم کو برا بھلا کہنا بھی نہیں ہے. اس میں فصلوں کے اور مطلب کھیتوں کے اور پیداوار اور غلہ اور پھل اور بڑی نعمتیں، اس سے پھر اپنی صحت کے لیے بھی ایک ہی موسم کافی نہیں ہے، ہر موسم آنا چاہیے. تو یوں اللہ پاک نے جو بھی کیا ہے وہ اس میں ہزاروں لاکھوں کروڑوں حکمتیں ہیں جو ہم لوگ نہیں سمجھ پاتے. اس لیے میرا تو یہی میری سمجھ میں آتا ہے کہ ہم سارا اس سال کھانے پینے میں احتیاط کریں گے نا تو کوئی موسم آ جائے انشاءاللہ بیماری نہیں ہوگی. ٹھنڈا کھٹا وغیرہ خاص کر سردی میں تو عام طور پر ٹھنڈا پانی لوگ نہیں پیتے، لیکن ٹھنڈی آئس کریم کھاتے ہیں، ٹھنڈی کولائیں پیتے ہیں، کولا ڈرنکس پیتے ہیں، بعدوں کی عادت ہوتی ہے، پانی کی جگہ یہ پیتے ہیں. پھر ان کو کوئی مشورہ دینا یا ذرا شوگر ٹیسٹ کروا دو، پھر سر پکڑ لیتے کہ 550 ہو گئی، 450 ہو گئی. ہر وقت جنہیں آئس کریم ٹھنڈا یا کولا ڈرنکس پیتے ہیں لوگ، سردیوں میں بھی پیتے ہیں، آپ کو بھی پتا ہوگا، آپ میں سے بھی پیتے ہوں، جن میں پیسے زیادہ ہیں نا تو ان کو یہ مسئلے ہوتے ہیں، تو یہ بےچارے شوگر بھی ہوتا ہے. آپ کسی مزدور کو بولو تو اس کو وہ بولے گا شوگر کیا ہوتا ہے، کولیسٹرول تو اس کی زبان پہ چڑھے گا نہیں، یہ کیا ہوتا ہے کولیسٹرول، ہم نے تو کبھی نہیں سنا بھائی. تو محنت کر کے مجھے تجربہ ایسا کہ ان کی کھالیں اتنی مضبوط ہو جاتی ہیں کہ انجیکشن بھی بعض اوقات نہیں جاتا، سوئی نہیں جاتی ان کی کھال میں نیڈل. تو یہ کیا محنت مزدوری کرتے ہیں، ہم لوگ سمجھتے ہیں کہ یہ تندرستی ہزار نعمت ہے، اربوں پتی کے پاس وہ نعمت نہیں ہے جس کو طرح طرح کی بیماریاں لگی ہوئی ہیں. تو وہ چکنا کھٹا میٹھا اس نے موقع بے موقع کھایا ہے، اسی میں پڑا رہتا ہے، مطلب آرڈر چلاتا رہتا ہے، تو اس لیے اس کے یہ سارے جوڑ جوڑ جو ہے نا یہ آزمائش میں. اور یہ جو مزدور ہے بیگاری کا کام کرتا ہے، یہ لکڑ ہضم، پتھر ہضم، جو پیٹ میں جائے وہ ہضم، ہمارے پیٹ میں پانی بھی ہضم نہیں ہوگا، پیشاب بار بار لگے گا. تو احتیاط ہے ہمارے لیے کہ 100 دوا کی 1 دوا پرہیز ہے. البتہ سردیوں میں بھی کچھ احتیاطیں ہوتی ہیں غذاؤں کی جو اس وقت مجھے یاد نہیں ہے. تو یہ یاد آ رہا ہے کہ کھانے کے بعد میتھی دانا یہ آدھا چمچ اگر روز کھا لے سردیوں میں ایک بار کھانے کے بعد، تو انشاءاللہ سردیوں کی کئی بیماریوں سے بچت ہوگی. صلو علی الحبیب صلی اللہ علیہ.
ایس ایم ایس کے ذریعے ہمیں سوال آیا کہ عالم اور حافظ میں کون افضل ہے؟
عالم.
ایک اور سوال ہے کہ اگر ہم سے سفر میں نماز قضا ہو جائے تو کیا کرنا چاہیے؟
اول تو قضا ہونی نہیں چاہیے، اگر خدا نہ خواستہ ہو گئی وہ جب گھر پہ آ کر بھی پڑھیں گے تو وہ قصر والی ہی پڑھیں گے. جو فرض چار فرض کے جیسے مثلا ظہر کی قضا ہوئی تو اب ظہر کے 2 فرض قصر پڑھنے تھے شرعی سفر میں، تب گھر پہ بھی 2 ہی قضا کریں گے. اور اگر گھر میں جو نماز قضا ہوئی تھی اب سفر میں جا کر وہ 4 فرض قضا ہوئے تھے وہ 4 ہی پڑھنے، یہ نہیں کہ اب سفر میں جا کر 2 سے کام چلے گا، 4 پورے پڑھنے ہوں گے قضا جہاں بھی کرے دنیا میں. صلو علی الحبیب صلی اللہ علیہ محمد.
ایک سوال ہمیں کر رہے ہیں کہ عید میلاد النبی صلی اللہ علیہ وسلم پر کے موقع پر کیا گھر پر درود پاک کی محفل کروا سکتے ہیں؟
یہ بھی کوئی پوچھنے کی بات ہے. درود پاک ہر وقت پڑھے آدمی, گھر پہ بھی محفل کرے, دکان پہ بھی کرے, فیکٹری پہ بھی کرے. ہر درد کی دوا ہے صلی علی محمد, تعویذ ہر بلا ہے صلی علی محمد. جتنا درود پاک پڑھیں گے اتنا ثواب زیادہ ملے گا. پھر یہ تو سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم ہی کی طرف منسوب ہے یہ جشن. اس میں تو درود و سلام کی زیادہ کثرت تو ہر ایک سمجھ سکتا ہے اس کو. اب بڑی رات کو بھی موقع نکال کر اگر مزید کوئی ایکسٹرا درود شریف پڑھ لیں تو بھی سعادت کی بات ہے. اللہ نصیب کرے, اللہ نصیب کرے ہم سب کو درود و سلام کا شہدا ہی بنائے. صلو علی الحبیب صلی اللہ علی محمد.
امیر صاحب کی بارگاہ میں یہ سوال ہے کہ ہم نے معاف کرنے کے فضائل تو سنے ہیں, کیا معافی مانگنے کے بھی فضائل ہیں؟ اور معافی اگر نہ مانگی جائے تو اس کے بارے میں کیا کوئی وعیدیں ہیں, کیا کوئی نقصان ہے اگر سامنے والا معافی نہ مانگے؟ اور معافی مانگنے کا ہمارا طریقہ کار کیا ہونا چاہیے؟ کیا مطلب آج بھی سوری یا صرف سوری سے کام چلا لینا چاہیے؟ جزاک اللہ خیر.
اگر کسی کا دل دکھا دیا یا کوئی حق تلفی کر لیے سی تو اس میں معافی تو مانگنی پڑے گی, کمپلسری ہے, اس کے بغیر گزارا نہیں ہے. ورنہ قیامت کے دن وہ جس کا دل دکھایا, مثلا جس کو بلا وجہ جھاڑ دیا, بلا وجہ مارا, تو اب قیامت کے دن اس کو اپنی نیکیاں دینی ہوں گی. اگر نیکیوں سے بھی حساب پورا نہیں ہوا تو اس کے گناہ اپنے سر لینے ہوں گے اور یہ دوزخ کی طرف جانا پڑے گا. تو اس لیے معافی تو مانگنی, اگر قصور ہو جائے تو پھر تو معافی لازم ہے. اور اگر تلافی ہے, تلافی اس کو بولتے ہیں کہ جو نقصان کیا وہ بھی بھرے. مثال کے طور پر کسی کے پیسے چھین لیے یا دبا لیے اور اب احساس ہوا ہے, اس کو جو تکلیف ہوئی ہے اس کی تو معافی کی, اس کو ٹینشن ہوا, تکلیف بھی, اور اب وہ جو پیسے ہیں وہ یہ معاف نہیں ہوں گے, یہ تو دینے آئیں گے, اس کو دینے پڑیں گے. یہ الگ بات ہے کہ معاف کرنے والا جو وہ بولے کہ یہ جو پیسوں کا جو معاملہ ہے وہ بھی میں نے آپ کو معاف کیا, اور وہ دوسری بات, تو معاف ہو جائیں گے, ورنہ یہ دینے پڑیں گے. یہ تلافی کہلاتی ہے, نقصان بھی بھرنا ہوگا جو اس کو پہنچایا ہے. یوں معافی تو مانگنی چاہیے, فرض شرعاً حکم شریعت سمجھ کر معافی مانگے گا کسی سے, جبکہ ہے قصور واری ہے تو ثواب بھی ملے گا شریعت پر عمل کرنے کا. پیارے آقا صلی اللہ علیہ وسلم کہ تو ہم سارے کے سارے, ساری امت آقا کی غلام ہے, لیکن اس طرح کی روایات ہیں پیارے آقا صلی اللہ علیہ وسلم نے عاجزی فرمائی ہے اپنے غلاموں کے ساتھ, بعض صحابہ کے ایسے واقعات ہیں. ہم کون ہوتے ہیں ہم معافی نہ مانگے؟ نہیں مانگتے, اکڑی کرتے, معافی مانگو, معافی مانگو, یہ معافی مانگے میرے سے بولتے. تو معافی تو دیکھو, اگر اپنے بچے کا دل دکھایا ہے, بلا وجہ اس کو مارا ہے, تو اب اس سے بھی معافی تو مانگنی آئی. نابالغ تو معاف کر نہیں سکتا, یہ تو بڑی پیچیدگی ہے. نابالغوں پر بھی ماں باپ بسا اوقات ظلم کر رہے ہوتے ہیں, ان کو یہ لگتا ہے میرا بچہ ہے نا تمہارا بچہ, تو کیا ہوا, یہ بچہ بھی اور تم بھی اللہ پاک کی شریعت کے تابع ہو, اپنی نہیں چلتی, اللہ رسول کا حکم چلتا ہے. تو اگر بچے پر ظلم کر لیا تو پھر کے بالغ ہونے کا انتظار کرے, اپنے زندہ رہنے کی دعا کرے, کافیت کے ساتھ زندہ رہے. بچہ بالغ ہو جائے, بچی بالغاہ ہو گئی, اور اگر کوئی حق تلفی کی ہے تو معافی اس سے مانگ لے. تو یہ میں سب کو مشورہ دوں گا, یاد بھلے نہیں ہے لیکن ایسا ہو جاتا ہے, کچھ نہ کچھ عام طور پہ ہو جاتا ہے کہ بچوں کے ساتھ وہ ظلم کی صورت ہوتی ہے. کیونکہ ظلم یہ تھوڑی خالی کہ اب فائر کر دیا, کسی کو چھری مار دی, یا سر پھوڑ دیا تو یہی ظلم ہے. ظلم زبان سے بھی ہوتا ہے نا, زبان سے کسی کو جھاڑ دیا, لتاڑ دیا, بے سبب اور بلا اجازت شرعی, ناحق کسی کو تکلیف پہنچائے, کسی کو گھورا ناحق. حدیث پاک میں یہ ایزا دینے والی نظر سے دیکھنا بھی ناجائز ہے, یہ بھی حدیثوں میں مضامین ہے. تو یوں مطلب یہ نظر سے بھی کسی کا دل دکھ جاتا ہے. ابھی آتے جاتے مطلب جیسے یہاں بھیڑ عالمی مدنی مرکز سجان مدینہ میں مدنی مذاکرہ, تو یہاں بھی ہو جاتے ہوں گے, تو کسی کا کچھ ہاتھ لگ گیا, گھٹنا لگ گیا, ابھی اندھا ہے لگتا نہیں ہے. اب اس کا تو بےچارے کا بے خیالی میں ایسا لگا جس کو ایزا بولتے نہیں ہیں عام طور پہ, تو بس وہ عادت غصے کی زور جھاڑ دیا. ابھی حق تلفی تو ہوئی, دل آزاری تو معافی تو مانگنی پڑے گی. قیامت کے لیے نیکیاں کریں خوب, اس کو پیش کرنا. ابھی شرم آتی ہے تو یہاں کی شرم اچھی, وہاں کی شرم ہے نا مہنگی پڑ جائے گی. بھلے آپ کتنے بڑے تورم خان ہیں, قیامت میں کسی کی بھی نہیں چلے گی. جتنے بھی تورم خان ہیں نا, اگر یہ زندہ بھی بچ جاتے ہیں بڑھاپے میں, سب کی تورم خانی نکل جاتی. میں صحیح بولتا ہوں, وہ تجربے کی بات ہے. جو بوڑھا ہوتا ہے اس کو اپنی جوانی کے کارنامے یاد آتے ہوتے ہیں, یار کیسے بھاگتے تھے, دوڑتے تھے, چھلانگے مارتے تھے, اب تو چلنا بھی مشکل ہو گیا. یہ وقت آئے اس سے پہلے بندہ اپنی صحت سے اللہ پاک کی عبادت کر لے, وہ مطلب اللہ پاک کو راضی کرنے کے کام کرے, نہ کہ مطلب دادا گیریاں کرے, لوگوں کے مطلب مارے پیٹے دھمکیاں دیں. اب باکسر ہو, پہلوان ہو, باڈی بلڈر ہو, جو بھی ہو, جب اگر یہ زندہ بچ گیا بڑھاپا دیکھا تو یہ سارے ان کے مارشل آرٹ جتنے بھی ہو سب نکل جاتے ہیں, کچھ بھی نہیں کر سکتا. یہ جو اس طرح کے لوگ بوڑھے ہوں گے وہ سن لوں گے, اور میں تو پہلوان تھا, وہ جس چیز کو پٹک دیتا تھا اب تو بچہ بھی دھکا مارے تو میں گر جاؤں. تو یہ ہر کمال کو سوال ہے, جو کمال دنیا میں حاصل ہوتا ہے اس کو سوال لگ جاتا ہے, اور یا تو پھر جوانی میں موت آ جاتی ہے, پھر تو وہ سب پورا ہو جاتا ہے. اس لیے ہمیں سب کو اللہ پاک سے ڈرتے رہنا چاہیے, ظلم نہیں کرنا. ہم کسی کو اگر راحت نہیں پہنچا سکتے تو کم از کم اس کو تکلیف تو نہ دیں. تو بعض اوقات بلا وجہ بے مطلب یعنی کہ احساس نہیں ہو اور ایزا دے دیتے ہیں لوگوں کو, اور پتہ بھی نہیں چلتا کہ میں نے ایزا دی ہے, تو مرنے کے بعد ہی پتہ چلے گا کہ کس کس کو ایزا دی ہے. اس لیے وہ بہت محتاط رہنا ہے اور معافیاں مانگتے رہنا ہے. بھلے قصور نہیں ہے, شک پڑے تب بھی آدمی معافی مانگ لے تو اچھا ہے, احتیاطاً بھی معافی مانگ لے تو نقصان کیا اس میں. من تواضع لله رفعه الله, حدیث پاک ہے, جو اللہ پاک کے لیے عاجزی اختیار کرتا ہے اللہ پاک اس کو بلندی عطا فرماتا ہے, نقصان تو نہیں ہے. جیسے کہ میرے پیارے آقا صلی اللہ علیہ وسلم سے گناہ تصور ہی نہیں ہے نا, معصوم ہے. معصوم ہوتا جو گناہ پر ان کو یعنی گناہ ہوتے ہی نہیں, ان سے گناہ پر قدرت ہی حاصل نہیں ہوتی. یہ اللہ پاک نے ان کو ایسا مطلب نوازا ہوتا ہے, انبیاء کرام علیہ السلام کو, کہ وہ گناہ نہیں کرتے. اس کے باوجود میرے آقا صلی اللہ علیہ وسلم روزانہ 70 مرتبہ بروایت دیگر 100 مرتبہ استغفار پڑھتے تھے, اللہ پاک سے توبہ کرتے تھے, معافی مانگتے تھے اللہ پاک. ہم یہی کہیں گے کہ امت کے لیے تعلیم ہے اس میں, اور اس سے میرے آقا کے درجے بلند ہوتے تھے. اور یہ کہ آپ کہو کہ بہت درجے بلند ہو گئے, نہیں, درجے یہ اللہ پاک کا نظام ایسا ہے کہ بس قرآن کریم میں نا ولل آخرت خیر لک من الاولی, اے محبوب آپ کی ہر آنے والی پل گزشتہ پل سے بہتر ہے. تو پیارے آقا صلی اللہ علیہ وسلم کے درجے جو ہے نا بلند ہوتے ہی چلے جا رہے ہیں. یہ ساری امت جو نیکیاں کرتی ہے نا, ان سب کو تو ثواب ملتا ہے, یہ ساروں کا ثواب میرے آقا صلی اللہ علیہ وسلم کو ملتا ہے. ہاں کہ ان کی نیکی کی دعوت سے ہی سب مسلمان ہوئے نا. چلو ہم ڈائریکٹ نہیں ہوئے مسلمان ان کی نیکی کی دعوت سے, لیکن ہمارے دادے پردادے وہی تو ہوا ہے جن کی ہم اولادوں میں سے, ہم پہاڑ میں سے تو نہیں نکلے, نہ درخت سے اگے ہیں. یوں جیسے ہمارے آبا اجداد, ہمارے آبا اجداد میں میمن برادری سے تعلق ہے, تو ہمارے آبا اجداد جو تھے وہ غیر مسلم تھے, دادے پردادے تردادے. وہ پھر کسی بزرگ کی تبلیغ سے یہ مسلمان ہوئے تھے, اور फिर हम उनकी नस्लों से दुनिया भर में फैले हुए, मेहमान भी दुनिया भर में फैले हुए हैं, अगर ये कम है लेकिन है, तो ये सब उनकी नस्लों से, तो इनको उस बुजुर्ग ने मुसलमान किया। अच्छा, उस बुजुर्ग को किसने किया? तो चलो मुसलमान के घर में पैदा हुए होंगे। तो आखिर जाकर जाते जाते प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम तक पहुंचेंगे, तो यूं सारी उम्मत जो है ना, ये सरकार सल्लल्लाहु अलैहि वसल्लम की बरकत से जो भी नेकी करती है सबका सवाब उनको पहुंचता है। इतना ये हमारे लिए भी हिसाब है कि जैसे हमने किसी को नमाजी बना दिया, तो जब तक नमाजें पढ़ता रहेगा ना उसको तो सवाब मिलेगा, हमें भी उसकी नमाजों का सवाब मिलेगा। अच्छा, फिर हमने उसको नमाजी बना दिया, अब उसने जो हमने इसको सिखाया ना, ये दूसरों को सिखाएगा और नमाजी बनाएगा, तो उसका सवाब भी और इसका भी, इन दोनों का सवाब हमें मिलेगा। इन दोनों को तो अपना अपना मिलेगा ना, हमको इन दोनों का मिलेगा, बढ़ जाएगा ना। फिर इस तरह तीसरे, या कोई ये मुबल्लिग बना दिया हमने कि भाई मुबल्लिग बन गया, अब वो एक साथ सुन्नतें सिखा रहा है, नेकी की दावत दे रहा है, नमाजें सिखा रहा है, नमाजी बनाता है और गुनाहों से तौबा करवा रहा है, गुनाह मत करो, उसका ये अल्लाह अब ये सवाब गुनाह नेकी का। तो इस तरह लोग जो नेक बनते जा रहे हैं, गुनाहों से तौबा करते जा रहे हैं, ये इस मुबल्लिग को जिसको हम माहौल में ले आए और वो तरकीब में आया, अब इसको तो सवाब मिलेगा, ये जो कर रहा है, जो आप लाए तो ये आपको इन सबका सवाब मिल रहा है। फिर वो जितनों को नेकी की दावत देंगे, तो जो जो नेकी की दावत देगा उसको तो अपना सवाब मिलेगा, इन सारों का मजमूई तौर पर सवाब मिलेगा। फिर दुनिया से आप चले जाएंगे, लेकिन आपका ये सवाब का जो सिलसिला चला है ना, ये लाइन ऐसी आपने लगाई है कि ये आपको सवाब पहुंचता रहेगा। तो जो नेकी की दावत का, अमर बिल मारूफ का, लोगों को दीन की तबलीग और दीन के आकाम पहुंचाने का इतना सवाब है, इतना सवाब है, इतना सवाब है कि इसका हिसाब हम नहीं कर सकते। अल्लाह की इतनी बड़ी रहमत है, और इससे भी मतलब पता चला कि ये इतनी अहमियत है उम्मत की इस्लाह करने की, इनको नेकी की दावत देने की। हम यार इतने गाफिल, गजब के गाफिल, दो पैसे जहां मिले ना तो वहां जान दे दें हम, लेकिन इतना सवाब आसानी मिल रहा है हम लेने के लिए तैयार नहीं है। अब किसी को नमाज का कहने में देर कितनी लगती है, हाँ भाई नमाज का टाइम हो गया, मैं जा रहा हूँ, आ रहे हो ना, आ जाओ ना यार, तो हाथ पकड़ा ले चले, इतने सवाब का काम है। अल्लाह अगर उसका दिल लग जाए और आपकी शफकत, आपकी मोहब्बत उसको पंज वक्ता नमाजी बना दे, तो जब नमाजी बनेगा तो कुछ ना कुछ और गुनाह भी तो छूटेंगे उसके, अल्लाह चाहेगा तो सारे गुनाह छूट जाएंगे, आपका तो बेड़ा पार हो जाएगा इंशाल्लाह कि आप उसको नमाज के लिए ले गए। तो इस तरह सब अगर कोशिश करने वाले बने ना हम लोग, तो मैं नहीं समझता कोई बेनमाजी रह जाए, मस्जिदें कम पड़ जाएंगी ये आपको खतरा लगता है, हम बनाएंगे मस्जिद इंशाल्लाह। हाँ, आपकी जेबों में हाथ डालेंगे, पैसे निकालेंगे, मस्जिदें बनाएंगे, अंदर छूटे और पैसे गालते लाएंगे। तो ये मोहब्बत के अंदाज में कह रहा हूँ। तो अल्हम्दुलिल्लाह खुद्दामुल मसाजिद, ये भी दावत इस्लामी का एक शोभा है, रोज की 1.5-2 मस्जिदों की एवरेज वाले बनाती होगी, ये दावत इस्लामी दुनिया में बना रही है रोज की, यार 1.5 मस्जिद तकरीबन डेली बन रही है हमारी तरफ, दावत इस्लामी की तरफ से, कोने कोने में, अफ्रीका में तो, अमेरिका में तो, लंदन में तो, यूके में तो, सीलोन में तो, हिंद में तो, सिंध में तो, कराची में, जहां जहां दावत इस्लामी अल्हम्दुलिल्लाह दुनिया में कहां नहीं, हर जगह मस्जिदें बन रही है अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह अल्लाह की रहमत से। तो अभी चंदे की अपील नहीं कर रहा, मैं वैसे ही आपको बता रहा हूँ कि यार पैसे तो इसी तरह लेते हैं, तो अल्लाह की रहमत है, आप नमाज ही बढ़ाएं, मस्जिदें खुद ही बन जाएंगी अल्लाह की रहमत से। जरूरत ईजाद की माँ है, जब मस्जिदें खत्म हो जाएंगी सारी भर जाएंगी तो रोडों पर नमाजी आ जाएंगे, तो मस्जिदें खुद ही लोग खुद बनाएंगे कि भाई हम बनाते हैं, बोला मैं बनाता हूँ मस्जिद, धूम मच जाएगी। खैर मैं ये बात कर रहा हूँ, वो जाहिर है कि मैं बात नहीं कर सकता हूँ, काम तो आपने करना, अगर आप सब साथ दोगे तो इंशाल्लाह। अपने घर पर ख्याल रखो, बाजी को, बेटी को, सबको नमाज की तलकीन करें, बच्चों को सबको नमाजी बनाए, पड़ोसियों को नमाजी बनाए, तो इस तरह इंशाल्लाह आहिस्ता आहिस्ता मस्जिद भरो तहरीक ये बढ़ती चली जाएगी इंशाल्लाह। और प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम के इश्क के जाम तकसीम करने वाले बन जाओ इंशाल्लाह, बच्चा बच्चा आशिक रसूल बनकर उभरेगा معاشرے میں انشاءاللہ
بچے کے حوالے سے جو آپ نے ارشاد فرمایا کہ اس کے بالغ ہونے کا انتظار کریں، تو جیسے اگر بچے کے ساتھ ظلم کیا ہے، مارا پیٹا وغیرہ اس کو، تو کیا ابھی اس سے معافی نہ مانگے؟
معافی مانگے، اس کو راضی کرے اور اس کے لیے دعائیں کرے، تاہم یہ کہ معافی مانگے تاکہ وہ بھی معافی مانگنا سیکھے، لیکن وہ معاف تو بالغ ہو کر ہی کرے گا، کہ نابالغ کو اختیار، یعنی وہ معاف کرے گا تبھی معاف ہوگا نہیں، تو یوں نابالغ کے حق میں ہمیں زیادہ ڈرنا ہے، کہ بڑے کی اگر کوئی ہو بھی گئی ہماری، وہ کرنا نہیں ہے، وہ بھی بالفرض ہو گئی تو وہ معاف کر سکتا ہے، یہ تو معافی نہیں کر سکتا. اسی طرح زندہ کی غیبت کی، یہ بھی گناہ ہے، جہنم میں لے جانے والا کام ہے، لیکن اگر اس کو پتا چل گیا تو معافی اس سے مانگی جا سکتی ہے. میت کی غیبت کی وہ معاف نہیں کرے گا، وہ کیسے معاف کرے گا، اب وہ مکلف نہیں ہے. تو یہ لکھا ہے کہ مردہ کی غیبت زندوں کی غیبت سے زیادہ سخت حکم رکھتی ہے، لیکن لوگ مردوں کی بھی غیبت کرتے ہیں، فلاں نے خودکشی کر لی، غیبت تو ہے، کیا ہے خودکشی کرنا، کوئی اچھا کام ہے؟ اب کیوں بتا رہے ہیں؟ ہم نے تو اخبار والوں کو بھی سمجھا ہے کہ تمہیں خودکشی خبریں نام لے کر بالکل علاقہ بتا کر یہ چھاپتے ہو نا، کیسے بھرو گے آخرت میں؟ سنائی مسلمان نے خودکشی کی غلط کیا، اس میں کوئی شک نہیں ہے، لیکن اس کا بیان کرنا لوگوں کو بلا حاجت نام لے کر، یہ غیبت ہے اور یہ گناہ کا کام ہے. یہ مسئلہ شرعی میں نے عرض کیا، آپ بھی خیال رکھیں، محلے میں کوئی خودکشی ہو گئی، خاندان میں خودکشی، بتائیں نہیں کسی کو. آپ بولیں گے تو مشہور ہو گیا ہے، ٹھیک ہو گیا ہے، آپ کا کو بتاتے، یعنی کہ ایک 999 کو پتا ہے تو ہزارواں آپ کیوں مطلب حصہ ملاتے ہیں اپنا؟ لوگ تو کرتے ہیں یہ باتیں، مجھے پتا ہے میں اس معاشرے کا فرد ہوں، کوئی جنگل پہاڑوں میں نہیں رہتا، لیکن ہم اپنی زبان کو روکیں، دوسروں کو بھی سمجھائیں کہ یار کیوں بتاتے ہو. اور واقعی کسی کے گھر میں خودکشی ہوئی ہو نا، وہ ڈرے گا، وہ چھپائے گا، لیکن اخبار کو پتا چل گیا تو بس وہ اس کے بیچارے کی ریل چڑھا دے گا، یا پڑوسیوں کو پتا چل گیا ان سے قابو نہیں آئے گا. ورنہ گھر کے افراد بازو کا چھپا دیتے ہیں، اگر سورس ہو پولیس میں تو ترکیب بھی بن جاتی ہے، اور وہ خودکشی کا جو کیس ہے وہ حادثہ یا اچانک موت میں تبدیل ہو سکتا ہے. تو یہ نہیں ایک سمجھانے کے لیے، اس کا مطلب یہ نہیں کہ مطلب جو رشوتیں دیتے ہیں وہ یا لیتے ہیں وہ اچھا کام کر رہے ہیں، نعوذ باللہ، یہ نہیں کہہ رہا میں، ایک بات بتا رہا ہوں، یہ سب ہو جاتا ہے، کئی خودکشیاں کرنے والوں کا میدان میں آتی نہیں ہے بات بازار میں. تو یہ ہمیں پتا چل گیا تو اب ہمیں تو چھپانا ہے، بھلے پتا ہے لوگوں تب بھی چھپانا ہے، اور اگر انہوں نے چھپا رکھا ہے تب بھی ان کی پولیں نہیں کھولنی، وہ ثواب کا کام نہیں ہے، الٹا ہم گناہوں میں ہی پڑیں گے. یہ رشوت دی اس نے، یہ پتا ہے رشوت دی، تو اس کو پیچھے سے بتانے کی ضرورت ہے، گناہ کیا نا، تو یہ تو غیبت ہے نا، ہم کہیں گے تو کہ اس نے رشوت دی، یا اس نے رشوت نہیں، بلا ضرورت نہیں بتانا، جہاں ضرورت ہو شریعت جہاں اجازت ہے وہاں بتا سکتے. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
میڈم مجھے عبدل مدنی ہے، میں بابل مدینہ کراچی سے بات کر رہا ہوں. پیارے میرا رسمنا، میرا آپ کے بارے میں یہ سوال عرض ہے کہ ایک بچے کی سالگرہ پر دوسرا بچے نے کہا کہ افسوس کہ آپ کی عمر کا ایک سال کم ہو گیا، تو کیا اس بچے کو ایسا کہنا چاہیے؟
بات تو صحیح ہے، یہ کہنا نہیں چاہیے، ذہن نہیں بنا ہوگا تو برا لگے گا. میں تو توجہ دلاتا ہوں کہ اتنے سال کی عمر ہے تو اب اتنے سال زندگی سے مائنس ہو گئے، کم ہو گئے، دلاتا رہتا ہوں، لیکن ذرا ہر ایک اس طرح میں اسکرین پر بولتا ہوں اس طرح کی باتیں، ہر ایک اس طرح کہے گا تو آپس میں لڑائی ہو جائے گی. تو میں یہ تھوڑی کہتا ہوں کہ افسوس تمہاری زندگی کا ایک سال کم ہو گیا، میں اپنے انداز میں کہتا ہوں، نیکی کی دعوت دیتا ہوں. صلو علی الحبیب صلی اللہ علی محمد.
آپ جب سیکورٹی کے مسائل وغیرہ نہیں تھے تو جلوس میلاد میں شرکت کیا کرتے تھے، اس وقت آپ کس انداز میں گھر میں جلوس میلاد میں شرکت کیا کرتے تھے، اور آپ کب سے میلاد شریف کو جو باقاعدہ جلوس کے انداز میں گھروں کو سجانے کے انداز میں منا رہے ہیں؟ برائے کرم جواب عنایت فرمائیں.
جلوس میلاد کب سے شروع ہوا یا ہمیں کس طرح اور کس انداز پر منانا چاہیے اس کی بھی وضاحت فرما دیجئے.
جلوس سے میلاد جو نکالا جا رہا ہے فیضان مدینہ میں, تو جلوس سے میلاد اصل میں یہ بازاروں سے اور گلی محلوں سے ہوتے ہوئے نکلتا ہے, اور آپ کی شان و شوکت ماشاءاللہ یہ ہے کہ فیضان مدینہ میں جلوس سے میلاد ماشاءاللہ آپ فرماتے ہیں, تو جلوس سے میلاد کی حکمت کیا ہے اور اس انداز سے جو جلوس سے میلاد نکالا جاتا ہے تو کیا یہ جلوس سے میلاد بھی کہلائے گا یا نہیں؟ رہنمائی فرمائیں.
جلوس سے میلاد کے لیے راستے کو روکا جا سکتا ہے یا پھر ایک طرف گاڑیاں بھی جاری رہیں اور جلوس سے میلاد بھی جاری رہے, اور کیا اس دوران نعتیں یا پھر بیانات بھی چلائے جائیں اور کتنی آواز میں چلائے جائیں؟
ماشاء اللہ, جلوس سے میلاد کی اصل میں تو علماء کرام یوں بھی بیان فرماتے ہیں کہ جب پیارے آقا صلی اللہ علیہ وسلم مکہ مکرمہ سے ہجرت کر کے مدینے کی طرف چلے تھے, ابو ہریرہ اسلمی رضی اللہ تعالیٰ, یہ اس وقت مسلمان نہیں ہوئے تھے, یہ کچھ لوگ لے کر سرکار صلی اللہ علیہ وسلم کا راستہ روک رہے ہیں, نقصان پہنچانے کی غرض سے سمجھو آئے تھے. پھر پیارے آقا صلی اللہ علیہ وسلم کا کرم ہو گیا, وہ ایمان لے آئے, مسلمان ہو گئے. تو اب وہ بولا مدینے میں ایسے داخلہ شان و شوکت سے ہم یہ کسی نے امامہ اتارا, نیزے پہ رکھا, جھنڈا اٹھایا, اور یوں پیارے آقا صلی اللہ علیہ وسلم کی موجودگی میں سرکار کے ساتھ ساتھ جلوس کی شکل میں یہ صاحبات چلے. تو اس سے ہمارے علماء ایک جلوس کا جلوس کی اصل بتاتے کہ یہ ہے, یوں بھی ہوا ہے. پھر بھی یہ مطلب ہے کہ اگر موجودہ انداز کا جلوس جو ہے در اس میں اور اس میں فرق ہے, لیکن ہر دور میں تبدیلی تو آتی ہے. جلوس جو نکلتا ہے ہمارے یہاں جلوس میلاد, اس کا اصل جو ہے نا سرکار صلی اللہ علیہ وسلم کی تعظیم مقصد ہوتا ہے. میرا تیرا کوئی جلوس نکالے گا, ہمارے ابو کا جلوس بھی ہم نہیں نکالیں گے, بھلے محبت کتنی بھی ہے. سرکار صلی اللہ علیہ وسلم کی محبت پر ساری محبتیں قربان, تو یہ سرکار کی جو ہم تعظیم کرتے ہیں ظاہر وہ کسی کی بھی نہیں کرتے, وہ سرکار صلی اللہ علیہ وسلم کی تعظیم تو فرض ہے اور حکم ہے, نبی کی تعظیم و توقیر کرو. اب مفسرین کے نزدیک کہنے کے یہ ہے کہ رہتی دنیا تک جو جو نیا طریقہ تعظیم کا نکلے جس کو تعظیم کہا جا سکے تو وہ بھی اس میں داخل ہے. تو یوں اب انداز یہ چراغا اور یہ تو پہلے تو بجلی بھی تو نہیں تھی, یہ بتیوں کے پنکھے اور مسجدوں میں لگے, یہ بھی تو ہم اوکے کر ہی رہے نا, اے سی کے بغیر تو نیند نہیں آتی نا جن کو نہیں آتی, تو یہ سب تو چل رہا ہے. مسجدیں بھی ایئر کنڈیشن ہو گئی ہیں, خود مسجد نبوی شریف ایئر کنڈیشنڈ ہے, سونے کے جھومر لگے ہوئے ہیں, اربوں روپے کا سونا لگا ہوا ہے جھومروں میں. تو خیر وہ جو بھی لگا ہوا صحیح ہے, مطلب تعظیم کی نیت سے مسجد نبوی جو کریں وہ کم ہے. تو اسی طرح جشن ولادت کے موقع پر عاشقان رسول جو ہے یہ چراغا کرتے ہیں اور مطلب جھنڈے لہراتے ہیں, تو اس میں کوئی بات شریعت سے نہیں ٹکراتی. ہاں جو بات شریعت سے ٹکراتی ہے اس کی ہم کوشش کرتے ہیں نشاندہی ہی کرتے ہیں. چراغا میں شریعت سے ٹکرانے والی ایک بات یہ ہے کہ کنڈا سسٹم, بجلی چوری کر کے چراغا کرنے والے اب بھی کرتے ہوں گے, لیکن ہم نے اس پر کافی کلام کیا ہے کافی, تو الحمدللہ کئی جگہ یہ چھوٹ گیا ہے. باقاعدہ بجلی فراہم کرنے والے اداروں سے رابطہ ہوتا ہے, وہ میٹر لگا جاتے ہیں اور اس طرح یہ ترکیب بنتی ہے جائز طریقے پر. کسی کو تکلیف نہیں دینی اس چراغا سے بھی, ایسا انداز نہیں رکھنا جس سے کسی کو تکلیف ہو. اگر نعت شریف چلانی ہے تو ایسے موقع پر چلانی ہے اور اتنی آواز میں چلانی ہے کسی کو تکلیف نہ ہو, فل ساؤنڈ میں آدھی آدھی رات تک, بلکہ پوری پوری رات تک جو محفل نعت ہوتی ہے نا گلیوں میں محلوں میں, اس کا تو میں برسوں سے سمجھاتا ہوں کہ یہ نہیں ہے طریقہ. لوگوں کو تکلیف ہو, مریضوں کو تکلیف ہو, بوڑھوں کو تکلیف ہو, بھلے گھر کا کوئی فرد محفل کی وہ ساری مینجمنٹ میں وہ ہے بولتا ہے نہیں کوئی مسئلہ نہیں ہے, ارے کیا کوئی مسئلہ نہیں ہے, ایک دن کے بچے سے بھی اجازت لے لی ہے آپ نے, سب سیٹ ہے. وہ بیچارہ چیخ کر جاگ اٹھتا ہے وہ بھوں بھوں کی آواز سن کر مائک کی, نہ سوتا ہے نہ کسی کو سونے دیتا ہے, اور دادا جان جو بیچارے کھانس کھانس کر نیند کی گولی लेकर बड़ी मुश्किल से इनकी आंख लगी है और आपने ये फुल साउंड चला दिया, बेचारे जाग गए, सारी रात तड़प रहे हैं, तो उनसे भी इजाजत ले ली आपने। तो ये खाली बातें कर रहे होते हैं, नौजवानों को मजा आता है, लेकिन मैंने कहा ना जब बूढ़ा होगा ना उसको पता चले उसकी जिंदगी का अंदाज चेंज होता है, तकलीफ में होता है, रुआ रुआ उसकी तकलीफ में होता है, यूं समझ लो। तो सबका ख्याल रखना है, जश्न विलादत में किसी मुसलमान तो मुसलमान किसी जानवर को भी तकलीफ नहीं होनी चाहिए, ये मुबालगा करके आपको कहता हूँ, तकलीफ किसी को देनी नहीं है, बिल्कुल सॉफ्ट वे में, नरम अंदाज में और बेजरर स्टाइल से हमको ये सब कुछ करना है। इसमें सब आ गया, जुलूस भी आ गया, जलसा भी आ गया, महफिल नात भी आ गई, चरागा भी आ गया, सब कुछ आ गया, कि किसी को हमारी वजह से हमारी जात से तकलीफ ना हो।
आप जो फरमाते हैं तकलीफ ना हो, असल में यह है फीलिंग कि तकलीफ हुई, क्योंकि हमने आपके घर पे देखा था जब हम ये पीर कॉलोनी में जो मकान था तो उसमें वजू खाने पर ऊपर एक इबारत लिखी हुई थी कि ये ऊंची आवाज से यूं ना करें कि पड़ोसियों को आवाज जाती है तकलीफ होती है, हालांकि घर के अंदर भी था और छत पे भी हमने लगाया हुआ था, किसान भी आते थे और जोर से इनको
अल्लाह 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 वो पता नहीं मशवरे होते थे ना, जोर जोर से अल्लाह अल्लाह करें तो मोहल्ले में हम रहते हैं अतराफ में मकान आते हैं तो
फीलिंग
लगा दिया था मैंने, नहीं
ये फीलिंग है महसूस आते हैं।
अल्लाह का जिक्र से तकलीफ नहीं होती लेकिन हमारी आवाजों से तकलीफ होती है, असल मकसद जिक्र से तकलीफ नहीं होती। अच्छा भी है कि जैसे कि हम यहाँ जुलूस का ये पूछा है कि ये आप लोग जो फैजान मदीना की चार दीवारी में जुलूस निकाल दी, क्या ये भी जुलूस है? जुलूस तो बाजार और रोडों में होता है, तो अब जुलूस की कोई शरी इस्तिला तो है नहीं है कि भाई ये रोड पर निकले वही जुलूस हो और चार दीवारी में निकले उसको जुलूस मत बोलो कोई गुनाह हो जाएगा, तो ऐसा तो है नहीं। जुलूस वाला अंदाज ये चार दीवारी में भी होता है, रोडों में भी होता है, हम अपने सिक्योरिटी की वजह से वो चार दीवारी में करते हैं, बल्कि हमने तो सबको समझाया हुआ है कि मतलब रोज रोज जुलूस नहीं निकालने, बस वो 12 रबीउल अव्वल शरीफ को बाद इस्तेमाल जोश में आके निकाल देते रातों में, और रातों में तो बिल्कुल निकालना नहीं चाहिए जुलूस, रात में निकलते जुलूस गलियों में बाजूकत कहीं कहीं कराची में तो देखे थे मैंने, तो ये नहीं होना चाहिए कराची, यानी लोग सो रहे होते आप मरहबा के नारे लगा रहे हो बेचारे कितनी तकलीफ होती होगी, बोले भी कौन आपको, अब बोलेगा तो फट करके बोलोगे तो वो है, सोने का हक नहीं है यार किसी को, वो बन गया ये है वो है फुला है और कोई कुछ ना कुछ फतवा लगा देंगे, ऐसा नहीं, आदमी को तकलीफ होती है। अचानक जोरदार मरहबा का नारा लगेगा ना तो जिस दिन नींद की गोली खाई है बाद उसकी भी आंख खुल जाएगी, अरे क्या अब आप तो गुजर गए, एक ही नारा लगाया था उसका तो बेड़ा पार हो गया ना सारी रात के लिए, तो गया काम से, अब कहा नींद आएगी उसको, करवटे लेगा बेचारा, आपको दुआएं देता रहेगा, अल्लाह करे दुआएं दे, वरना लफ्ज बद आगे लगा देगा तो बद दुआ, इसलिए हम अल्लाह हमको अकल सलीम दे कब क्या करना चाहिए, कहाँ क्या करना चाहिए, कहाँ कैसा बोलना चाहिए, कैसे बोलना चाहिए, क्या बोलना चाहिए, अल्लाह करे हम सब ये सीख जाए, दावत इस्लामी के दीनी माहौल में रहेंगे तो इंशाल्लाह बहुत कुछ सीखने को मिलता रहेगा, है ना। महफिल नात गलियों में करते रहते हैं ना, मैं तो मना करता हूँ, मेरा ख्याल कई बंद भी हो गई होंगी, अब हाल में करते हैं, हमारे यहाँ भी अतराब में भी हाल का पता है मुझे, मैं अपने घर में मुझे पता है कि हाल है, मतलब आवाज आती है, एक बार आ रही थी रात को 3:30 बजे तक लगे हुए थे नाते पढ़ रहे थे, अब यार पड़ोस पड़ोस वाले सोए के नहीं सोए, ये इश्क रसूल इसका नाम थोड़ी है कि दूसरे को सताओ हट जाओ माशी के रसूल है, ऐसा थोड़ी है, मेरे आका सल्लल्लाहु अलैहि वसल्लम जिसकी इश्क की आप वो बात करते हैं वो तो सबके लिए रहमत बनकर आए हैं, हम लोग जहमत बने फिरते हैं, सच्ची बात है, हमारा मामला उलट है, वो रहमत बनकर आए हम जहमत बनकर छाए हुए लोगों पर, हमको बोल नहीं सकता कोई, जबान खींच ले पावर से हमारे पास, इससे दोस्ती है, थाने में हमारी अप्रोच है फुला ये वो है, ये कुछ भी नहीं चलेगा, मौत की एक झपट लगेगी ना जमीन में गाड़ देगी, सांप फन फैलाते हुए पहुंच जाएंगे कहीं के नहीं रहोगे, اس لیے اللہ کی مخلوق کو تکلیف نہ دی جائے. سب سے دعائیں لیں, بد دعائیں نہ لیں. ڈھیل ملتی ہے, صحت بھی ہے, دولت بھی ہے, تو گناہوں کے باوجود جس کو یہ نعمتیں ملتی ہیں, حدیث پاک میں اس کو ڈرایا گیا ہے کہ یہ ڈھیل ہے, اللہ کی خفیہ تدبیر کیا کوئی نہیں جانتا. وہ سمجھتا ہے کہ اللہ کا بڑا کرم ہے, دولت آ رہی ہے, مٹی میں ہاتھ ڈالا سونا ہو گیا, گناہ پر گناہ کیے جا رہا ہے, رشوتیں دے رہا ہے, سودی کاروبار کر رہا ہے, ملاوٹ والے مال بیچ رہا ہے, دولت کا ڈھیر لگا ہوا ہے, اللہ کا بڑا کرم ہے. ارے کرم نہیں ہے, اللہ کے بندے کے کرم اس کو تھوڑی بولتے ہیں. حضرت ابو الدرداء رضی اللہ تعالیٰ عنہ, کسی نے کوئی ناراض کر دیا آپ کو, آپ نے فرمایا کہ اللہ تجھے مالا مال کر دے, تیری صحت اچھی کر دے. امام غزالی رحمت اللہ علیہ نے اس کے تحت لکھا ہے کہ یہ اس وجہ سے تھا, بظاہر تو یہ دعا ہے لیکن یہ دعا نہیں تھی, یہ ناراضی میں انہوں نے یہ فرمایا تھا. اس کا مطلب یہ کہ تجھے دولت ملے تاکہ تو مغرور ہو جائے, اس کے ذریعے گناہ کرے. تجھے صحت اچھی ملے تاکہ تو لوگوں پر, مطلب یہ کہ تم بس مغرور ہو جائے اور گناہ کرے. اس سے تو صحت اور دولت یہ گناہ کرنے کے زبردست اسباب بنے ہوئے. آج کل دولت مند آدمی کتنے گناہ کر رہا ہوتا ہے, بعض اوقات اپروچ بھی ہوتی ہے, جس غریب کو یہ پٹوا دے گا, کیا کیا کرتے ہوتے ہیں, سب سمجھتے ہوں گے جو میں کہنا چاہتا ہوں. شاید وہ اس طرح, مطلب یہ کہ دولت وہ اچھی کہ جو 100% حلال ہو اور راہ خدا میں ہاتھ تنگ نہ ہو, سخاوت کی نعمت ساتھ میں اس کے لگی بھی ہو, صحت بھی وہ اچھی کہ جو عبادت پر مدد کرے, ورنہ ماردار کی صحت کس کام کی, تو خطرناک ہے, تو آخرت کے لیے تباہ کن ہے. اللہ کرے دل میں اتر جائے میری بات. صلو علی الحبیب صلی اللہ علیہ محمد.
اگر ہم کسی کو داڑھی رکھنے کی توجہ دلاتے ہیں تو بعض لوگ کہتے ہیں کہ اسلام میں داڑھی ہے, داڑھی میں اسلام نہیں. دین اتنا بھی سخت نہیں مگر علماء کرام نے اس کو مشکل کر دیا ہے, ایسے لوگوں کو کیسے سمجھائیں؟ جو آپ عنایت فرمائیں.
تو بس جو نفس کو پسند نہیں ہے وہ علماء کے کھاتے میں ڈال دیا, یہ نہیں اسلام میں, وہ نہیں اسلام میں, پھر کیا ہے آپ بولو وہ ہے. دین تو علماء ہی بتاتے ہیں. یہ کفیہ کلمات کے بارے میں سوال جواب پیج نمبر 355 پر ایک سوال ہے. یہ کہنا کیسا ہے کہ اللہ پاک نے دین کو آسان اتارا تھا مگر مولویوں نے مشکل بنا دیا؟ جواب, یہ علماء کی توہین کی وجہ سے کلمہ کفر ہے, کیونکہ فقہاء کرام, یہ بھی علماء ہوتے, بڑے علماء ہوتے, یہ فقہاء کرام رحمہم اللہ السلام فرماتے, الاستخفاف بالاشراف والعلماء کفر, یعنی اشراف مطلب سادات کرام اور علماء, یہ تحقیر یعنی انہیں گھٹیا جاننا کفر ہے. علماء کے ساتھ واقعی یہ لوگوں کی عجیب عجیب باتیں ہوتی ہیں, خالی ایک ہی نہیں ہے, طرح طرح کی باتیں کرتے ہیں, ایسا نہیں کرنا چاہیے. داڑھی یہ تو واجب ہے, حکم شریعت ہے, علماء کو کیا تکلیف ہے آپ داڑھی رکھیں نہ رکھیں. علماء نے قرآن و حدیث سے یہ مسئلے دیکھے تو یہ بیان کیا ہم کو, ان کا احسان ہے کہ ہمیں مطلب وہ گناہ سے بچا رہے, دین سکھا رہے. تو نعوذ باللہ ایسی بات نہیں کرنی چاہیے, داڑھی واجب ہے اور سارے نبیوں نے داڑھی رکھی. پیارے آقا صلی اللہ علیہ وسلم کا تصور میں چہرہ لائیں آپ, داڑھی مبارک ہے نا, کوئی یہ مولویوں نے تھوڑی ایجاد کی ہے, علماء نے تھوڑی ایجاد کی. تو ہر نبی کی سنت ہے داڑھی, تمام صحابہ کی سنت ہے داڑھی, تمام اولیاء کرام کی سنت ہے داڑھی. کوئی داڑھی منڈا دعویٰ کرتا ہے کہ یہ ولی ہے تو یہ جھوٹ ہے, نہیں ہو سکتا. اس کی ولایت کیسے تسلیم کی جائے, تو فاسق مولین کہلاتا ہے. اس لیے بہرحال یہ کہ ایسا نہ کہا جائے, کہ کہا ہے تو سچی توبہ کرے, توبہ کے تقاضے پورے کرے. جو بولا ہے وہ علماء سے پوچھے گا اس کا حکم کیا ہے, اگر وہ کہیں کہ یہ کفر ہے تو پھر تجدید ایمان بھی کرنا ہوگا, رینیو کرنا ہوگا, توبہ کر کے اس کفر سے کلمہ بھی پڑھنا ہوگا.
میں آپ سے دوسری بات بھی حضور اس پر بھی میں آپ سے چاہوں گا کہ آپ ارشاد فرمائیے گا کہ जो आम आदमी सुन रहा है ना, जिसको वो देख नहीं रहा है कि हमें ये बोल कौन रहा है दाढ़ी के ताल्लुक से, नमाज के ताल्लुक से, वो खुद उसकी उसकी अपनी इस्लामिक पॉइंट ऑफ व्यू पर उसकी क्रेडिबिलिटी क्या है, उसकी मतलब कि उसकी पोजीशन क्या है। तो ये आम आदमी भी इस पर गौर नहीं करता कि यार मैं सुन किससे रहा हूं, जिसकी वजह से बातों का ये गलत फहमियां पैदा हो जाती हैं।
है हालात तो ऐसे ही है कि तरह तरह की बातें करते, रोजी बस दीन की बात करो भाई, रोजी कमाना इबादत है, बाल बच्चों की परवरिश करना इबादत है, ये बातें बोलना आती है।
कुर्बानी के दिनों में भी आप सुनते होंगे कि भाई कुर्बानी नहीं ये कर लो, मिलाद के अयाम आएंगे भाई सजावट नहीं ये कर लो, फल आएगा ये नहीं ये कर लो। तो ये बस इनको यही होता है, ये नहीं ये कर लो, ये नहीं करो, जो अच्छा हो रहा है बेहतर हो रहा है और जो फर्ज और वाजिब पर अमल हो रहा है और नेकी और तकवे पर अमल हो रहा है, इसको सराहने के बजाय और उसकी इसको मतलब के पजीरा करने के बजाय, क्योंकि इनकी समझ में नहीं आ रहा होता तो ये कौम को बहकाने की कोशिश करते हैं।
बस नसीब है अपना अपना, जनरल सेंस की बात है। नमाज किसके पीछे पढ़ते हैं? तो मौलवी के पीछे। अच्छा नहीं पढ़ते नमाज जुम्मा, ये भी नहीं पढ़ते, ईद के बहाने तो जाते होंगे, आगे मौलवी ही होता है। मरोगे ना? नहीं, कैसे नहीं मरोगे, मरना ही पड़ेगा, गुस्ल कौन देगा, अम्मी अब्बू कौन देगा, मौलवी, जनाजा कौन पढ़ाएगा, दादाजान? नहीं भाई, मौलवी पढ़ाएगा जनाजा, कब्र में उतारेंगे, फातिहा कौन पढ़ेगा, दुआ मगफरत कौन करेगा, मौलवी करेगा यार। वो मौलवी अच्छा, फिर जब पैदा हुए थे मुआ मुआ करके रो रहे थे, कान में अजान किसने दी? अब्बू ने, अब्बू आती नहीं, मौलवी लाया गया, उसने अजान दी कान में। तो वो मौलवी जो कदम कदम पर आपका साथ दे रहा है, उसी को आप बुरा भला कह रहे हैं। इनसे तो आप यानी कि मौलवी ये मुसलमानों की मतलब उससे जिंदगी से माइनस हो नहीं सकता, जिसमें लाई उन कहिए ऐसा हिस्सा है जो जुदा नहीं हो सकता। उलमा से हमको मतलब कदम कदम पर वास्ता पड़ता है।
क्या बात की बाबा, जब ये आदमी डॉक्टर से वकील से सबसे वो टूट जाता है ना, और लगता है कि अब कहीं से कुछ नहीं होना, तो अब इसके पास उम्मीद की बेहतरीन जगह नजर आती है ना, वो एक मौलवी नजर आता है। यार डॉक्टर ने भी जवाब दे दिया है, वकील
दुआ कराओ, डॉक्टर ने बोला दुआ कराओ,
बस आप कुछ कर दो,
अब मौलाना के पास।
और डॉक्टर भी आखिर में मतलब कि यार आप मतलब जाएं कुछ फिर, अच्छा फिर उनको औराद वजाइफ रूहानी इलाज तावीजात ये सब कुछ इनको समझ में आ रहा होता है, तो बस ये कि जब पढ़ती है तो फिर समझ में आ जाता है।
बच्चा सारी सारी रात सोने नहीं देता, किसी इंजीनियर के पास नहीं जाएंगे, किसी वजीर के पास भी नहीं जाएंगे, आएंगे मौलवी के पास, मौलाना ये रात भर सोता नहीं है, ना सोता है ना सोने देता है, कुछ करो, कोई दम दुरुद करो, ये सो जाए, अब मौलाना याद आता है। तो मौलाना हमारी जिंदगी से माइनस हो नहीं सकता, तो जो हमारे जिंदगी का एक उज्व है, हिस्सा है, उसको बुरा भला कहना कौन सी अक्लमंदी है।
अच्छा बोलेंगे भी मौलाना बोलकर, लफ्ज मौलाना के मतलब को भी नहीं गौर करते,
ये नहीं पता होता इनको ये क्या होता है, ये अभी नहीं समझ आती होगी। मौलाना माने हमारा मौला, हमारा आका, यानी ये अजीब यानी के वो तो कहे कि हम अगर कहें हजरत मौला अली रजी अल्लाह अन्हु तो सवाल करते हैं मौला कह सकते हैं, मौला तो अल्लाह है, फिर मैं समझाता कि आप मतलब मौलाना कहते हैं कि नहीं कहते, ये तो कहते हैं दाढ़ी वाले को, दाढ़ी वाले को मौलाना कहते, मौलाना का मतलब क्या है, हमारे हमारे मौला, तो हमने मौला अली कहकर क्या जुर्म किया यार। तो मौला अली तो नस से हदीस से साबित है, मन कुन तो मौला हो फली युन मौला, कि जिसका मैं मौला हूं अली भी उसके मौला है, तो सरकार अपने मौला होने का भी इजहार फरमा रहे हैं अल्लाह की अता से, और हजरत अली भी मौला है। तो यूं हमारी मस्जिद का तो मौलाना है, तो अली को बोला मौला क्यों बोलते हो, तो ये इल्म की कमी की वजह से बाद लोग ये बहसें कर रहे होते हैं कि मौला नहीं बोलना चाहिए, इनको बेचारों को पता नहीं होता, जवाब देने वाला कोई मिलता नहीं है, अब जवाब देने वाला कोई आलिम हो तो उसकी सुननी नहीं है, ये मौलाना तो यार ये बोलेगा, इसको मौलाना बोलेंगे समझे। तो ये उलमा की मुखालवत छोड़ दें वरना जहन्नम की गहराई में जा पड़ेंगे, सही बोलता हूँ मैं कि मौलाना की उलमा की जन्नत में भी जरूरत पड़ेगी हदीस पाक में अल्लाह फरमाएगा क्या क्या मांगते हो तो ये उलमा से मशवरा करेंगे जन्नती हजरत आप मशवरा दें क्या मांगना चाहिए इसको अल्लाह फरमा रहे उलमा फरमाएंगे ये मांग बोल ये मांगो वो मांगो अल्लाह से इस तरह बताएंगे ये हदीस पाक है तो आलिम माइनस नहीं होगा ना दुनिया में ना आखिरत में उलमा शफाअत फरमाएंगे आपको पता है जी हाँ अवाम को बोलेंगे जो जन्नती है उसको जाओ उलमा को रोक लिया जाएगा आप कह रहे अपने चाहने वालों की अपने मानने वालों की अपनी खिदमत करने वालों की शफाअत करें ये उलमा शफाअत करें अब लोग इनकी तरफ आएंगे कि हजरत हमने ये तो हमने वो तो कोई कहेगा नहीं यहां तक कि अगर किसी ने पानी पिलाया किसी ने इस्तिंजा के लिए ढेला दिया है वो भी इनकी शफाअत का तलबगार होगा तो मौलाना की अहमियत मरने के बाद पता चलेगी और मरने के बाद पता चले और खुदा न खाता जिंदगी में पता नहीं थी या मुखालफत की थी तो फिर वो फायदा नहीं होगा कि अब तो सारे वो दारुल अमल तो पूरा हो गया अब दारुल जजा है तो अभी से मान लो उलमा हक हा उलमा दीन उलमा हक बद मजहब आलिम दीन नहीं होता जैसे शैतान है शैतान तो बहुत बड़ा अल्लामा है इसके पास जितना इल्म है वो आम उलमा का भी एक मिसाल है कि क्या होगा इतना ये फरिश्तों में वाज कहता था मुअल्लिमुल मलकूत बन बैठा था ये इसका लकब मुअल्लिमुल मलकूत फरिश्तों का मुअल्लिम तालीम देने वाला या उस्ताद कह लो इसका तर्जमा तो ये शैतान का इल्म इतना इल्म तो इसके बावजूद ये बर्बाद ये आलिम दीन नहीं है ना ये गुमराह हो गया काफिर हो गया क्या नाम है काफिरीन वो काफिरों से हो गया ये फतवा कुरान करीम का है अच्छा तो अब इसी तरह कोई अगर बद मजहब है आलिम मेरे मुंह से निकलने लगा तो वो आलिम दीन नहीं है उसको आलिम दीन नहीं कहेंगे सिर्फ सुन्नी जो सहीउल अकीदा दुरुस्त अकीदे हों कुरान व हदीस के मुताबिक जिसके वो ही आलिम दीन है ये लिखा फतवा रज़विया शरीफ में मैंने पढ़ा है
मोहम्मद अगर कोई औरत नमाज पढ़ रही हो ना महरम उसे देख ले तो क्या उसकी नमाज टूट जाएगी
जी नहीं
एक सवाल किसी ने सवाल क्या भेजा है बस कर भेजा है कि मैंने अपने वालिद पर गुस्से में हाथ उठाया था देखिए माफी नहीं मांगी अब उनका इंतकाल हो गया क्या
इसमें अब यह खूब इसाले सवाब करे दुआए मगफरत करता रहे अल्लाह पाक से माफी मांगता रहे अल्लाह की रहमत पर उम्मीद रखे कि क़यामत के दिन सुलह हो जाएगी अल्लाह सुलह करवाएगा क़यामत के दिन तो सच्ची नदामत होगी तो इंशा अल्लाह काम हो जाएगा ये मशवरे हैं सब
हदीस में भी वह इस्तिग़फ़ार कर उनके लिए इस्तिग़फ़ार करता रहे
और उम्मीद अल्लाह की रहमत से उम्मीद है इधर ये को फाइनल नहीं है कि अब हल हो गया अल्लाह की रहमत से उम्मीद रखे
हदीस मुबारक यूँ है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया किसी के माँ बाप दोनों या एक का इंतकाल हो गया और ये इनकी नाफरमानी करता था अब इनके लिए हमेशा इस्तिग़फ़ार करता रहता है यहाँ तक कि अल्लाह ताला इसको नेकोकार लिख देता है
अल्लाह पाक रहम फरमाए तुम्हारा लिए मगफरत की दुआ तो मना नहीं है
अल्लाह की रहमत से
अल्लाह की रहमत से उम्मीद रखे कि आप बल्कि आप बस माफी मांगते रहे अल्लाह पाक से दुआ करते रहे उसके लिए मगफिरत की और जिंदगी भर शर्मिंदा रहे इस फ़ाइल पर किसी को बताएं भी नहीं कि मैंने ये किया है अपने गुनाह का इजहार भी गुनाह है बिला जरूरत किसी को बताना भी नहीं कि मैंने ये कारनामा किया था
और अगर खुदा ना खास्ता ये कोई नेकी और परहेजगारी की तरफ नहीं है तो अपने आप को नेकी और परहेजगारी की तरफ नमाज और इबादत की तरफ लाएं और इसमें ये नीयत करते रहें कि मेरी नेकियों का मेरी इबादतों का सवाब मेरे वालिदैन को मेरे वालिद साहब को पहुंचता रहे तो शायद इससे भी कुछ अल्लाह की रहमत पाने का सबब ये बन जाए
बल्कि जब औलाद गुनाह करती है तो फौत शुदा माँ बाप के पास हफ्ते में एक बार वो आमाल पेश होते हैं नेकियां देखकर उनका चेहरा यानी कि बशाशत से खिल उठता है तो खुशी के आसार होते हैं और अगर उनको गुनाह पहुंचते हैं बेटे ने ये गुनाह किए तो अब ये इनके चेहरा मुरझा जाता है इस पर कुदूरत के आसार होते हैं रंजीदगी के और गमगीन होते हैं इस तरह का चेहरा होता है ये जो बेनमाजी हैं या जो इस तरह शेउड हैं जो गुनाह करते मतलब शेउड होना ये खुद गुना है, जैसा भी तस्करा हुआ था दाढ़ी मुंडाना एक मुट्ठी से घटाना, ये भी गुना है, हराम है, जहन्नम में ले जाने वाले काम है। सभी तौबा करनी है, दाढ़ी भी बढ़ानी है और नमाजें भी पढ़नी है, पांच जमात पढ़नी है, और झूठ बोलना तर्क करना, रिश्वतों का लेन देन खत्म करना है, दिल दुखाना मुसलमानों का, नाक किसी को मारना पीटना पिटवाना घूरना, नाहक कोई भी तकलीफ पहुंचाना, नाहक माल खा लेना दबा लेना कर्जे दबा लेना, तड़ियां देना धमकियां देना, तब जिस तरह के भी जो भी गुनाह है, झूठ बोलना वादा खिलाफियां करनी, सब तर्क करना, सबसे तौबा करनी है, अभी कर लो मौका है, फिर मत कहना पता नहीं था। सल्लू अलल हबीब सल्लल्लाहु अलैहि।
सवाल आया, औरतें अक्सर मैयत के पास खड़े होकर रोते हुए कहती हैं, आगे जाकर मेरी माँ या भाई को मेरा सलाम कहना, ये कहना कैसा?
हरज तो नहीं है, मतलब आलम अरवाह में इनकी मुलाकातें तो मुमकिन है जो नेक लोग हैं। मुफ्ती साहब क्या फरमाते हैं
इसमें? बजाय तो कोई हरज नहीं है, और ये तरीका गरीबन आपका भी शायद इस तरह कुछ है कि सरकार अलैहिस्सलाम को सलाम अर्ज करने का आपने भी बाजू को।
कभी बीमारों को ऐसे जो जैसे मौका मिलने पर डर बहुत लगता है, खानदान वाले कुछ ना कुछ समझ लेंगे। एक बार एक मरीज था, बहुत बूढ़ा था, बिल्कुल बेचारा बस पड़ा था, तो इसके बेटे की एक इताअत गुजारी मरहबा और बाप से मोहब्बत, उसने कहा उम्रे पर ले चलो। अब वो बेचारा बिल्कुल ही, मैंने फिर उसको बोल दिया उस बुजुर्ग को जो बिल्कुल बूढ़े थे, आका को मेरा सलाम देना। अब इस पर एक ने मुझे बोला कि हम ये गया, वो अकीदत में मेरी। अब उसका जाहिरी हाल ऐसा था, खैर वो उम्रे पर ले गए उसको, और गालिबन एहराम ही की हालत में मक्का मुकर्रमा में उनका इंतकाल। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। अल्लाह करीम बरी के रहमत फरमाए। बेसाम औलाद कैसी यार, इताअत औलाद ने जो आखिरी खिदमत की ना उसके कंधे पे उठा उठा कर मैंने देखा, वो आया कमा गया यार बेटा, वो जाके मक्का शरीफ में सौंप दिया जमीन के बाप, यहाँ की उम्र है, उसकी ख्वाहिश थी कि मदीने में फौत हो, था बिल्कुल एंड जैसा, तो ले गया उठा के उसको। ये मेरे सामने का वाक्य है, और बहरहाल मक्का शरीफ की सरजमीन भी मुकद्दस है अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह।
हाजी मुश्ताक रहमतुल्लाह ताला अलैह और हाजी फारूक रहमतुल्लाह ताला अलैह को जब कब्र में उतारा जा रहा था, तब मैंने आपसे ये सुना था कि सरकार सल्लल्लाहु अलैहि वसल्लम की जब ज्यारत हो तो मेरा सलाम अर्ज करना।
हर आदमी कहना चाहिए इसमें क्या है, क्योंकि वो कब्र में हर मुसलमान को सरकार की ज्यारत होती है। अब मैंने तो चलो कह दिया, मैं आवाज से भी कह दूंगा, मेरे से भिड़ेगा कौन, मेरे से उलझेंगे नहीं, लेकिन अवाम अगर करेगी ना तो हो सकता कोई पकड़ ले, इस साहबी ने किया किसने किया, वो बहस शुरू हो जाए। तो फिर आहिस्ता से गए, कान में गए मौके की मुनासिबत। ये वैसे मशवरा जहां आपको लगे कि आपका अपना माहौल है और कोई उलझेगा नहीं, कोई उलझेगा तो दूसरा सुलझा देगा, अगर ऐसा माहौल है तो फिर कहने मर्ज नहीं, कोई अगर सुनता तो कोई गुनाह का काम थोड़ी किया। सरकार की ज्यारत तो होती है, हमें तो होगी इंशाल्लाह। सल्लु अलल हबीब सल्लल्लाहु अलैहि।
दीन का इल्म सिखाना या पढ़ाना सिर्फ आलिम दीन का काम है या फिर आम आदमी भी तबलीग कर सकता है? ये अब्दुल मुस्तफा फेसबुक पेज पे सवाल कर रहे हैं।
हर मुसलमान मुबल्लिग है, बल्लिगु अन्नी वलो आया, यानी पहुंचा दो मेरी तरफ से चाहे एक ही आयत हो एक ही बात हो। तो ये मुफ्ती अहमद यार खान साहब ने इसके तहत लिखा है कि हर मुसलमान मुबल्लिग है। तो यूं मतलब मुसलमान को एहतियात ये करनी कि जितना 100% मालूम है उसको सिर्फ वो ही आगे बढ़ाए, गलत सलत बातें ना चली जाए। इसलिए हमने अपने मुबल्लिग इनको ये ताकीद ने करते रहते हैं किताब से देख कर बयान करो जो उलमा ने लिखा, अपने तौर पर जबानी बयान करने में गलतियों का इम्कान बहुत बढ़ जाता है। सल्लु अलल हबीब सल्लल्लाहु अलैहि।
अमीर अल सुन्नत की बारगाह में अर्ज ये है, कि नालैन शरीफ का बैज लगाया हुआ होता है तो अमूमन तो ऐसा होता है कि बेअदबी से बचने के लिए उतार के बंदा वॉशरूम में चला जाता है और कभी ऐसा होता है गलती से लगा ही रह जाता है, तो ऐसी सूरत में क्या किया जाए? इस हवाले से कुछ मदनी पूरी इरशाद फरमाइएगा।
अब यही हो सकता है कि फौरन उसको छुपा ले, और क्या हो सकता है इस दौरान? भाग के बाहर तो आ नहीं सकता बंदा। हाँ, अगर अभी दाखिल हुआ और याद आ गया फौरन बाहर निकल आए, उसकी हिफाजत की तरकीब रखे। और वैसे भी अगर कोई जेब में छुपा कर ले जाता है, नजर इसकी झलक नहीं आती, मोटा कपड़ा छुप जाता है, तब भी कोई हरज नहीं है। मैं बेहतर यह कि बाहर छोड़ दें, तावीज भी तो गले में होता ही है, सब तो नहीं उतारते, मुमकिन हो तो ये भी उतार देना चाहिए जिसमें हर वो कागज जिसमें अल्लाह रसूल का नाम लिखा हो या कोई ऐसी मुकद्दस तस्वीर हो, नक्शे नाले पाके गुम्बद खजरा है, काबा शरीफ, तो ये बाहर अदब की जगह पे रख के फिर आदमी वॉशरूम में जाए। और अगर छुपा हुआ रखता है साथ में तब भी कोई गुनाह नहीं है। सल्लू अलल हबीब सल्लल्लाहु अलैहि मुहम्मद।
Here it is, my name is Zakra.